नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले विश्वेश्वर प्रसाद कोइरालाले लेख्नु भएको उपन्यास बाबु आमा र छोरा सुनाइरहेका छौँ। उपन्यास बाबु आमा र छोरा एक झेलिएको पारिवारिक सम्बन्धको अनौठो र रोचक कथा हो। यसमा बाबु पात्र, छोरा पात्र र आमा पात्र गरी तीन मूल पात्र छन् र उपन्यासकार कोइरालाले यस उपन्यासमा एउटै घटना र सन्दर्भलाई फरक फरक दृष्टिकोणबाट प्रस्तुत गर्नुभएको छ। सोझै कथाको पोयो फुकाउनु पर्दा सामान्य तवरले चलिरहेको काठमाडौँको एक उच्च वर्गीय परिवारमा एउटा यस्तो संयोग आइलाग्छ जहाँ छोराको प्रेमिकासँग बाबुले विवाह गर्न पुग्छन्, जसले ती तीनैजनाको जीवनमा अस्वाभाविक फेरबदल आइलाग्छ। आजको अङ्कमा पनि हामी अघिल्लो साता जस्तै आमा पात्रको कथा सुन्नेछौँ। बनारस पढ्न बसेकी उनलाई उनका दाजुले विवाहका लागि काठमाडौँ लिएर आएका छन्। विवाहको प्रसङ्ग थाहा पाएपछि किशोरी चिन्तामा डुबेकी छन्। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास बाबु आमा र छोराको पाँचौं भाग। आमा बाहेक घरमा मसँग सहानुभूति गर्ने कोही पनि थिएन। सानी छँदा हप्की दप्की खाएर रुँदै म उहाँ कहीँ पुग्थेँ र कहिलेकाहीँ फरियामा मुन्टो गाडेर रुन्थेँ। उहाँ मलाई मायाले अँगाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, किन रुन्छेस उमा, स्वास्नी मानिसले त दुःख सहनुपर्छ, अर्काको खटनमा बस्नुपर्ने जात हामी। आमाका यस्ता कुराले मन झनझन कमजोर हुन जान्थ्यो। म भिरु डरछेरुवी कातर हुँदै जान्थेँ। लाज पनि मलाई बिच्छट्टै लाग्थ्यो, म निमुखा हुन्थेँ। मेरी आमा पनि त त्यस्तै हुनुहुन्थ्यो। उहाँलाई देख्ने बित्तिकै लाग्थ्यो सदैव उहाँलाई डरले छोपेको छ र उहाँ आफूलाई कतै लुकाउन चाहनुहुन्छ। उहाँको गोरो दुब्लो पातलो अनुहारको कोमलतामा कतै पनि दृढताको भाव रहँदैनथ्यो। आँखा सदैव रसाएका जस्ता रहन्थे। उहाँको बोली कहिले पनि साउती भन्दा उच्च स्वरमा उठेन। पुरुषहरूले हैकम गरेर चलाएको घरमा नजानिदो किसिमबाट आफ्नो अस्तित्वलाई सूक्ष्मतम पारेर मेरी आमा हाम्रो गृहस्थीमा बस्नु भएको थियो। उहाँको मलाई अर्ती पनि त्यस्तै हुनुपर्छ भन्ने खालको हुन्थ्यो। नानी, हामी स्वास्नी मानिसहरू प्रारब्धका सन्तान हौ, जे परि आए पनि प्रारब्धको भोग हो भनेर खेद्दै जानुपर्छ छोरी उमा। बा दाजुहरू कहिले पनि मलाई आफूसँग बाहिर लग्नु हुन्नथ्यो, म रुन्थे। आमा भन्नुहुन्थ्यो, छोरी बेटी भएपछि बाहिर जाने रहर गर्नुहुन्न उमा, घरभित्री भन्नुपर्छ छोरीको जातले जिन्दगीभरि, बुझिस् त। म आमालाई रोइ रोइ भन्थे, अनि आमा भाइ चाहिँ मेला जान्छ, हाट जान्छ, बिपी बाजा किन्छ, के किन्छ, मैले चाहिँ केही नपाउने आमा। आमालाई यो स्वाभाविक व्यवस्था जस्तो लाग्थ्यो। उहाँ मसँग भन्नुहुन्थ्यो, कस्तो कुरा गर्छेस रो, भाइ त लोहने मान्छे हो त, बुझिनस्, त्यो जस्तो हुने रहर नगरेस उमा। म बिलौना गरेर धेरै बेर रोइरहन्थेँ र आमाको काखमा निधाउँथेँ। भ्युजिएपछि आमा मेरो मुख पुछिदिनुहुन्थ्यो र मेरो कपाल कोरिदिनुहुन्थ्यो। हेर हेर, लिखै लिखा परेका यसका कपाल। अनि त्यसपछि मिश्रीका छोराका र नरिवलका टुक्रा दिएर भन्नुहुन्थ्यो, ल समात्दै हो, यहीँ बसेर खा, अनि मुख पुछेर मात्र बाहिर गएस नि फेरि है। यस प्रकार गुप्त प्रेम पाउँदै आएर मलाई आमाको बडो भरोसा प्राप्त भएको थियो। घरभित्र एउटा त्यस्तो एकमात्र कुना हामीले आफ्नो मायाद्वारा न्यानो पारिराखेका थियौँ, जहाँ आमा र छोरी एकान्तमा बसेर भरोसा र सुखको अनुभव गर्थ्यौँ। बाहिर पुरुषको त्यस्तो लोकबाट सुरक्षित भएर जहाँको हाहा हि डाँको स्वर र हप्की दप्कीको दुनियाँमा हाम्रो प्रवेश थिएन। दुलहाका घरमा एक्लै आमालाई सम्झेर बसिरहँदा आजकल पो मलाई लाग्छ म कस्तो नादान थिएँ कि त्यस्ती निरीह प्राणीबाट मद्दत पाउँला भनेर आशा गर्ने। उहाँले कहिले पनि रुन बाहेक अरू केही पनि कुरा गर्न जान्नु भएन। कुनै पनि विपत्ति पर्दा कस्ती कोमल हृदयिनी हुनुहुन्थ्यो, तर प्रारब्धको विरुद्धमा कसैले के मद्दत गर्न सक्थ्यो र? आमाले मद्दत गर्न खोजेको भए पनि मेरो प्रारब्धको अगाडि उहाँको के चल्थ्यो र? निरन्तर आँसु बगाएर उहाँले बस मेरो प्रारब्धलाई मद्दत पुर्याउनु भयो। मैले उपाय नगरेकी पनि होइन। काठमाडौँको हाम्रो घरपतिको कान्छो छोरालाई त्यो 15-16 वर्षको हुँदो हो, उसलाई आफ्नो हातको सुनको बाला दिएर भने, यहाँ सुन त बाबु, भाइ एउटा मद्दत गर्छौ मलाई? उसले बडो मायालु स्वरमा मलाई सोध्यो। के हो दिदी, अनि दिनभरि किन रोइराख्नुहुन्छ तपाईँ? दुला बुढो हुने भएर हो दिदी? मैले आफ्नो हृदयलाई बडो संयमित पारेर भने, होइन होइन बाबु, हेर भाइ, एउटा मद्दत गर तिमीलाई, बनारस गएर उनलाई बोलाएर ल्याऊ, भन्नु मेरो बिहा गरिदिन आँट्या छ नि आमा पाले, र तिमी पनि चाँडै आऊ र उसलाई पनि चाँडै आऊ भनेकी छ भनेर भनिदिनु, हुन्छ? उसले छक्क परेर सोध्यो, कसलाई के भन्ने भन्नुभयो दिदी? मैले उसलाई बनारसको ठेगाना दिए। ल, तिम्रो खर्चको लागि यो सुनको भाला छ, जान सक्छौ बनारस? बनारस किन सक्थिन दिदी, एकचोटि पढ्नु भनेर गएको थिएँ म त्यहाँ, पछि त भागेर फर्केर आएको पो त। साँच्ची? ल, त्यसो भए चाँडै गइहाल, हवाई जहाजको टिकट काट अनि गइहाल। उसलाई पठाएको दुई दिन त मलाई निर्धक्क जस्तो लाग्यो। सोचे केही न केही उपाय उनले गरिहाल्छन्, मेरो चिठी पाउने बित्तिकै दौडिँदै आउलान् र मेरो उद्धार गर्लान्। यता धेरै दिनदेखि मेरो जिउ त्यस्तो हलुको भएको थिएन। आशा र विश्वासका बीच मेरो उदासी बिलाएर गयो। काठमाडौँको यो मेरो पहिलो यात्रा थियो। मलाई लाग्थ्यो सहर रमाइलो होला। म बारदलीमा गएर गल्लीको कुना कुनासम्मको सहरलाई हेर्थेँ। आकाशको सानो टुक्रालाई देखेर मलाई आफू पर्खेर बसेकी छु जस्तो लाग्थ्यो। दुई दिनपछि मलाई फेरि अर्कै किसिमको आशंकाले ग्रस्त पार्न थाल्यो। यदि उनी आएनन् भने, घरपतिको छोरोले उनको कमच्छाको डेराको पत्ता लगाउन सकेन भने, म यसै आत्तिन थाले। एउटा अर्को पनि कारण थियो मेरो व्यग्रताको, कि मेरो महिना हिजो नागेको थियो, म पर सरेकी थिइन। यो नूतन सम्भावनाले ग्रसित भएर म कोठा र बारदली, फेरि कोठा अनि बारदली गर्न थाले र शङ्काले सोच्न थाले कि उनी आएनन् भने। अब त मलाई झन लाग्न थाल्यो हाम्रो सम्बन्ध झन नमेटिने गरी स्थापित भइसकेको छ मेरो शरीरमा। म नयाँ प्रेमले फेरि उनका लागि व्याकुल हुन थाले। हे भगवान्! तर मेरो केही सिप लागेन। ऊ चौथो दिनमै फर्केर आयो र मसँग भन्यो, दिदी, उनी त छैनन् रे त बनारसमा, कहाँ कहाँ मात्र खोजिन मैले। हँ, बनारसमा छैनन् रे, अनि कहाँ छन् रे त? मैले पिहल भएर सोधेँ। खै कुनै त्यो थाहा भन् दिदी, अनि घर त फेला पार्यौ तिमीले? किन फेला नपर्नु हौ दिदी, त्यही एक तले पहेँलो घर होइन त नि, ठुलो फलामे फाटक भएको, जसको छेउमा चौकीदार पनि बस्छ, यहाँ मनको इत्रो जुङ्गे। मैले एक रात त्यस घरमा बिताएकी हुँ, तर मलाई घरको कुनै प्रकारको सम्झना छैन। कस्तो घर थियो, कुन रङको, र त्यसको फाटक कस्तो थियो, र चौकीदार कस्तो? मैले अधीर भएर सोधेँ। अनि उसले भन्यो, अब चौकीदारसँग गएँ, चौकीदारसँग भेटेँ गरे दिदी, अनि चौकीदारले भन्यो, अब बाबु त आउनुभएकै छैन, बेपत्तै हुनुहुन्छ, एकचोटि आउनुभएको थियो, त्यसपछि गएको गई हुनुभयो भनेर सुनायो त्यसले। फेरि मालबत्ता जम्मै सामान त्यहीँ छोडेर जानुभएको छ, घरको मालिकले चाहिँ आफ्नो तालचा लगाएर फ्याटर लगाइदिए रहेछ ढोका। मैले चाहिँ तपाईँले दिनुभएको चिठी त्यही चौकीदारलाई दिएँ, चौकीदारले चाहिँ उफ त्यो झ्यालबाट भित्र कोठामा खसाइदिए, त्यस्तो धेरै चिठीहरू त्यसरी नै थुप्रिरहेछन् भनेर भन्यो। म त त्यसै गरेर फर्किएँ दिदी। उसका कुराले म नराम्ररी हताश भएँ। म फेरि आमा कहाँ पुगेँ। उहाँ कोठाको अँध्यारो कुनामा बसेर दुना गाँसिरहनु भएको थियो। मैले भने, आमा, मैले त पेट बोकिसकेको छु आमा। आमाले घाइते आँखाले मलाई हेर्नुभयो। तत्काल उहाँको आँखामा ठुल्ठुला आँसुका थोपा बन्न थाले र उहाँ मलाई हेरेको हेरे बर बर आँसु खसाउन थाल्नुभयो। त्यो निरीहतालाई देखेर म झन हतबुद्धि भएँ। मैले भने, हो आमा, मेरो बिहे भइसकेको छ, मैले अर्काको गर्व पनि धारण गरिसकेको छु, अस्ति पर सर्नु पर्ने, सरिन त आमा। आमा किन बोल्नुहुन्न आमा तपाईँ? उहाँ भने टोलाएर रोइरहनु भयो। त्यसपछि म पनि टोलाइराखेँ। त्यही स्थितिमा मेरो विवाह भयो, टोलाएको स्थितिमा। त्यसरी मेरो अर्को स्वयम्वर भयो। यसपालि पनि खिज्याउने परिहास जस्तो स्वयम्वर नै भयो। दुलहाको द्वितीय विवाह भएकोले छोटकरीमा सिद्ध्याउने हेतुले उनलाई ठूलो समारोहको आग्रह थिएन रे। केवल अत्यावश्यक धार्मिक क्रिया सम्पन्न गराएर मलाई एकलौटी पार्ने विधि मात्र गर्ने रे। यसपालि पनि माला साटा साट र विडम्बना पनि कस्तो कि यसपालि पनि शिवलाई नै साक्षी राखेर उनैको पशुपति जंगलमा म भने चेतना शून्य जस्तै थिएँ। यो दोस्रो पाठक आमा पनि डेरामा चेतना शून्य भएर लडिरहनु भएको थियो रे वेदनाले। अरू भन्थे छोरीको मायाले, तर मैले बुझेकी थिएँ कुन धार्मिक वेदनाले उहाँ आहत भएर बिछ्यौना समातेको समाते रहनुभयो। जुन दिनदेखि कि मैले हतबुद्धि भएर सहारा र सहायताका लागि आमासँग भनेकी थिएँ कि आमा म गर्भवती छु भनेर। स्वयम्वर पछि म अर्काकी भएँ र लगत्तै अर्काको घरमा भित्र नपुगे। बिहाको रात प्रत्येक नारी सायद राजी हुन्छे, त्यसैले त उसका लागि त्यो रात त्यस्तो आयोजना हुन्छ। मेरो विवाह जस्तो सुकै छोटकरीमा सिद्ध्याएको भए पनि मेरो मधुयामिनी नसिद्धिने एउटा कालरात्रि थियो, जसलाई धूप र फूलहरूको गन्धले मात्र मलिन पार्न सक्ने त्यस्तो झगझगाउँदो वासगृहको अग्लो सैया। मेरो त्यस्तो मानसिक स्थितिमा पनि मलाई लाग्यो कि त्यहाँका यावत वस्तु नग्नता, मलिनता र धुमेलतामा निमग्न थिए। एउटा यस्तो कुरुचीले व्यक्त थियो वातावरण जस्तो कि केवल प्रेम शून्य यौनको आदान प्रदानमा हुन्छ। यी सब कुरा त मैले भोलिपल्ट पो सम्झेको कि वेश्यालयको कुत्सित फोहोरी र मैलो धब्बाले भरिएको जस्तो थियो त्यो अन्तपुर। त्यसैले त पवित्र हुनका लागि कति बेरसम्म लगाएर मैले त्यस बिहान नुहाएकी थिएँ। कुनै पनि मलिनताको धब्बा शरीरमा रहन नपाओस्, पवित्र नै रहोस् यो मेरो शरीर, जहाँ केवल 13 रात्रि पहिले एउटा सुचितम दैवत्वले प्राण प्रतिष्ठा पाएको थियो। धारा तल सचैल स्नान गर्दा मैले आफ्नो शरीरलाई लक्ष्य गरेर भनेकी थिएँ, यो मेरो इष्टदेवले टेकेको ठाउँ हो तीर्थस्थल, हे प्रभु यसलाई पवित्र रहन देऊ। विवाहको रात ममा यस्ता कुनै विचार आएका थिएनन्। भावना शून्य भए कि म विवाहको बाक्लो पहिरनले किच्चिँदै कुनै कसको सहाराबाट बिछ्यौनासम्म पुगेकी थिएँ। मलाई पुर्याउने व्यक्तिको हातको सहाराबाट छुट्ने बित्तिकै म तल भुइँ बिछ्यौनामा त्यसै आफूलाई थाम्न नसकेर एक डल्लो भएर थुप्रिएँ। एकछिनपछि दुलाहा आए। दुलाहा किनभने उनले बडो स्वाधिकारसँग मलाई उठाएर बिछ्यौनामा लगे। सैयाका उपर फेरि म एउटा थुप्रो भएँ। लाग्थ्यो ममा कुनै किसिमको शक्ति बाँकी थिएन। मेरा शरीरका यावत जोर्नीहरू लल्याकलुलुक थिए। उनले मेरो चिउँडोलाई हातले उचालेर मेरो मुख माथि पारे र मेरो शरीर पनि आफू अनुकूल तुल्याएर भने, कान्छी ए प्यारी। मलाई आश्चर्य त्यस समयमा केही पनि लागेन। उनले भने, है किन नबोलेकी कान्छी, कस्तो लाज यो, के को लाज भन त। लज्जा मलाई पटक्कै थिएन। लज्जा पनि त भावनाको एक प्रकारको प्रतिक्रिया हो। उनलाई लाग्यो मेरो सहयोगको कमी र शरीरको त्यस्तो परित्यक्त रूपमा निसंक्रिय मेरो लज्जाबोध कारण छ। उनले सुरुमा होला सायद मेरो प्रतिक्रियालाई पर्खिँदै, तर विस्तार विस्तार मसँग आचरण गरेपछि केही हतारमा आएर एक एक गरेर मेरो लुगा फकालिदिए। म एकदम विवस्त्र भएर उत्तानो परिकन मेरो 22 वर्षको उमेरलाई उघार्दा मलाई कुनै किसिमको लज्जाको अनुभव भएन। लज्जाको मात्र के कुनै किसिमको प्रतिक्रिया भएन ममा। मानौ घटना मेरो अनुभवको क्षेत्रमा परिरहेको छैन। मृतात्मा त्यसरी नै आफ्नो शरीरलाई चितामा चढाएको देख्दो हो, त्यसरी नै आफ्नो शरीरलाई अनाग्रहताका साथ या एकदम अनुभव शून्य भएर खरानी भएको देख्दो हो। त्यस्तै स्थिति त हो नि मृत्यु। सजगता जस्तो ममा नथियो न होला, तर त्यस्तो अनुभव शून्यता सचेतनताको त्यस्तो लोप केवल मृत्युमै हुन्छ। शरीर पोलिन्छ, पीडाबोध हुँदैन, नग्न हुन्छ तर लज्जाबोध हुँदैन। मर्नुभन्दा पहिले म त्यसरी एकपटक मरिसकेकी छु। उनले एकछिनपछि धोद्रो बोलीमा पुकारे, प्यारी ए कान्छी। रात्रिको अन्धकारमा ध्वनि थियो मृत्युको त्यो आवाज। उनी बिछ्यौनाबाट जुरुक्क उठेर बसे र मलाई समातेर हल्लाए, प्यारी कान्छी। म हल्लिए। कुम र घाँटीका जोर्नीहरू लल्याकलुलुक गर्दै केही उत्तर नपाएर उनले भने, तिमी थाकिछौ जस्तो छ कान्छी, तिमी सुत अब। यति भनेर मेरो शरीरको लुगा मिलाइदिए। मेरो आँखा उग्रेको थिएन सायद, मेरो शरीर पनि आफ्नो काबुमा थिएन। माटोको मूर्ति जस्तै थिएँ। केवल चेतनाको एउटा द्वार खुलेको हुँदो हो जसको अँध्यारो दुलोबाट म आफ्नो लासलाई हेरिरहेकी थिएँ। त्यसलाई उल्टाइ पुल्टाइ गरेको, त्यसको चिसो ओठको मुही खाएको, त्यसलाई आलिङ्गनमा किचेको, फेरि क्लान्त सम्झेर त्यसलाई पन्छाएको लगत्तै एकैछिनमा मैले फेरि सुने उनी गुरेको सन्तोषपूर्ण विश्रान्तिको ध्वनि ग्वार ग्वार गर्दै। आँखामा जाली लागेको जस्तो एक नासको अँध्यारोले छोपेको जस्तो जगत भित्री मनमा पनि चेतनाको आकाशमा त्यही कालो धमिलो बादल टम्मा छाएको प्रत्येक क्षणको योगपछि त्यसको ध्वसिएको अनुभव भएको जस्तो कालो छानामा झुन्ड्याइएका सुकुटीका साप्रा जस्ता प्रत्येक क्षण प्रत्येक अनुभव प्रत्येक घटना मेरो जीवनको धुकधुकी र एउटा कालीमामय शून्यतामा चुर्लुम्मा भएको। र यदि रातको कुन प्रहरमा हो कुन्नी मेरो सचेतनता तीव्र भएर नजागेको भए अनुभवको पोल्दो दर्शनले हठात् म छटपटाएर जागरात नभएकी भए म त्यस रात मरिसकेकी थिएँ। अनुभव र सचेतनताको पहिलो चोट जब मेरो मर्ममा पर्यो मेरो चेतनालाई केवल एउटा असह्य भावनाले ग्रसित गरिरहेको मैले पाएँ। मलाई लाग्यो म रौरवमा जाकिएकी छु अत्यन्त घृणित भएकी छु फोहोरमा अपाद मस्तक डुबेर मेरा दुलाहा सानो स्वरमा घुर्दै निधाइसकेका थिए। निधाएको अनुहार पनि घृणित हुन सक्दो रहेछ सन्तोष पनि कस्तो कुरुचिपूर्ण। कोठामा फूल बासी भएर गनाउन थालिसकेको जस्तो थियो। बिछ्यौनाभरि किचिएका फूल पङ्खुरीहरू कुहिसकेका थिए। लाग्थ्यो पुतलीहरू किचिएर बद्रङ्ग भएर गनाउन थालेका छन्। धूप कुन्नी कहिले निभिसकेको तर त्यसको गन्ध अझै बाँकी थुनिएको कोठाको हावामा त्यसै बासी गन्ध कोठामा एक प्रकारको दुर्गन्ध भनौँ व्याप्त थियो। मानव कुनै नर्कवासी प्राणीको बासी मुख उग्रेको छ त्यहाँ। पेटका उपरको पाप्रोमाथि हात पर्दा मलाई लाग्यो म अब थाम्न सक्दिनँ। निश्वासिँदै म कोठाबाट बाहिर आएँ र नुहाउने कोठाभित्र पसेँ। तै मलाई भान्ता भएन। त्यसपछि सुचिताका लागि नुहाउन लागेको रातभरि नुहाई राखेँ। लाग्यो शरीरमा म कलुषताको अणुसम्म रहन दिन्न। खुब दली दली नुहाएँ। रात्रिको र हिजो दिउँसो स्वयम्वरको कुनै चिन्ह आफ्नो शरीरमा रहन नदिने गरे। सेतो मलमलको साडी र सुती चोलो लगाएर बार्दलीमा आएँ। प्रभातको पुनित क्षणबाट आफ्नो शरीरको अकलुषिततालाई पुनः प्राप्त गर्न। पवित्रता के मनको कुरो हो? मन चंगा तो कठौती में गंगा। त्यसो भए किन मलाई बार बार अपवित्रताको अनुभव भइराख्यो? त्यस बिहानभरि मलाई किन लागिरह्यो कि म बिटुलिएकी छु? मेरो मनमा त कुनै प्रकारको विकृति आएको थिएन। बस झन बढी प्रेम निमग्न भएकी थिएँ म। लाग्थ्यो पराईकी हुन पुगेर म आफ्नाकी झन नजिक भएकी छु। यस 13 दिनभित्र यदि मेरो प्रेमको असीमतामा वृद्धि हुन सक्थ्यो भने प्रेम झन बढेको थियो। तन्मयता र एकाग्रतामा पुगेर मलाई लाग्थ्यो मेरो जीवन अब प्रेमको एउटा निर्धुम अग्निशिखा मात्र रहन गएको छ। म बुझ्दिन यी सब कुरा। यद्यपि यी सब कुरा मनमा उठिरहन्छन्। कहिले कहिले लाग्छ नारीको शरीर पनि प्रेमको अंश हो। नारी प्रेम न केवल हृदयले गर्छे शरीरले पनि गर्छे। आखिर प्रेमको बिउलाई जतिसुकै हार्दिक भए तापनि त्यसको शरीरले नै धारण गर्छ। मैले सहसा सम्झिएँ कि म गर्भवती छु। मनको कुन कुनामा होला यो अनुभव भएको कि नारी प्रेम शरीर र मनको दान हो। गङ्गाको पवित्रता गङ्गाजीमा मात्रै प्राप्त हुन्छ। कठौतीको गङ्गा मनकी भएकीले केवल आधा गङ्गा मात्र हो। त्यसैले होला रातभरि फोहोरमा गाडिएकी जस्ती भएकी थिएँ। त्यसैले यत्रो आयोजना र पूजामय एकाग्रताको मेरो त्यस बिहानको स्नान र स्नानोपरान्त बार्दलीमा ब्रह्म मुहूर्तको पावनताले चोखिने त्यस्तो खाँचोको अनुभव मलाई भएको। तर काठमाडौँको त्यस प्रभातले कस्तो बासी मुख लिएर आएको। पूर्वपट्टिका ठुल्ठुला घरहरूले सूर्योदयलाई सदाका लागि ढाकिदिएका थिए। त्यसो हुनाले उज्यालिँदै आएको आकाश तल उग्रिँदै आएका सडकका घरहरू जस्तै लाग्थ्यो। कुनै जाली प्रकाशले उज्यालो भएका छन्। सूर्य यहाँ उदाउँदैन। सडकमा हिँड्न थालेका मानिसहरू हुस्सु पातलिँदै गएपछि लाग्थे सिधा प्राप्त प्रेतात्मा हुन्। कात्रो अझै फ्याँक्न नपाएर फाट्टाफुट्ट निस्किएका। टुकुचाको मैलो पानी तल बगिरहेको थियो। जल छ, स्रोत छ, ध्वनि पनि छ कलकल, तर स्वच्छ सुचिताको ठाउँमा प्रवाहित भइरहेछ धुमिल कलुषता। मेरो गार्हस्थ जीवनको प्रारम्भ त्यसरी नै भयो। अब मृत्यु पर्यन्त गृहस्थीको असुचिताको दलदलमा फसेर मैले जीवन बिताउनु पर्ने भयो। सूर्य नउदाउने लोकमा एउटा बासीपनाले घेरिएर हर घडी आफूलाई चोखो राख्ने प्रयत्नमा। रोज बिटुलिनु पर्थ्यो र रोज म आफूलाई धोइपुछी गरेर पवित्र पारिराख्थेँ र यस कुराको सन्तोष थियो कि मैले शरीरलाई अपवित्र हुन दिएकी छैन। मेरो गर्भमा रहेको बिउले लाग्थ्यो क्षण क्षण हुर्किरहेको सन्तानले कोखको एउटा क्षुद्र स्थानबाट नै पनि मेरो तमाम देहको उपर कुनै मन्त्रले यही एउटा पावनताको आवा मणिदिएको छ। लाग्थ्यो गर्भवती नारी कलुषित हुनै सक्दिन। विवाहको केही दिनपछि सधैँ मलाई जुरुक्को बिछ्यौनाबाट उठेर मुख थुन्दै नुहाउने कोठाभित्र पसेको देखेर एक दिन उनले भने, उमा ए कान्छी होइन के भयो तिमीलाई? बिहानी पख उनले केही चिन्तित स्वरमा भने, होइन फेरि पेट दुख्छ भन्छौ रे कि डाक्टर बोलाउनु पर्यो? हाँ, मैले मुखमा बटुलिन खोजेको पानीलाई घाँटी तल किचेर राख्ने प्रयत्न गर्दै भने, पर्दैन भनेर। काठमाडौँले बिहानको बासी मुख भइरहेको थियो। बर्दली बाहिर बिहानको चिसोमा लटपटिएको रातभरिको बाफिलो गन्दकी गर्मीको याम तर गर्मीको राप नभएको गुम्मा बाफिएको तातो मात्र सेलाइसक्न थालेको जस्तो। मैले थाम्न नसकेर थुक र रियाल पेटबाट उम्रेर आएको हावाको गुब्बारालाई एउटा वाक्कको ध्वनिमा बार्दलीबाट बाहिर फ्याँके। गिद्धको बिस्टा जस्तो थियो, तल भुइँमा फ्यात्त छरियो। मैले उनीपट्टि पटक्कै ध्यान नदिएर फनक्क फर्केर कोठाभित्र आए। उनी अन्यल मानेर उभिराखे होलान्। तर के कहिले उनले मलाई प्रत्येक राति आफ्नो फोहोर पसिने आलिङ्गनमा राख्न बिर्सेर अनुप्राग ऐतिहासिक भुइँमा पेट घस्रेर हिँड्ने थुतुने जनावरले समातेको जस्तो मलाई चिप्लो त्यही पासमा नाक मुखबाट बाफ र च्याठिएको ध्वनिको मुस्लो उकाल्दै त्रास या भय थिएन मलाई। त्यस जङ्गली पगडाइमा घृणाको आवेश बटुल्न सक्दिन थिए। लाग्थ्यो फोहोरको दलदलमा मैले उद्धारको केही प्रयत्नमा हलचल गरे भने झन्झन फोहोरमा भासिने छु। त्यति पनि सजगता थिएन क्यारे मेरो सारा चेतनामा, केवल असुचिताको भाव व्यक्त थियो। तर यो पनि होइन कि मैले गृहस्थीलाई भावना शून्य भएर नै सही स्वीकार गरे। विरोधको हातकुडा नचालेर पत्नीत्वको दैनिक प्रवाहमा आफूलाई छाडिदिए। त्यसो गरेन। सुरु सुरुमा विरोधका साना ठुला प्रदर्शनले मैले त्यस सानो गृहस्थीमा पर्याप्त हलचल पनि ल्याएकी थिएँ। मेरो सादा एकदम वैध स्वरूपलाई लक्ष्य गरेर दुलाले पनि भनेका थिए कि कान्छी किन त्यस्तो उदास पहिरन पहिरिएकी? आवश्यकता भन्दा बढी उत्तेजनामा आएर मैले त्यस दिन भनेकी थिएँ कि दुलै हुँदैमा मैले आफ्नो सानोतिनो इच्छाको पनि यतिसरी गर्नुपर्छ? दासी छु भन्दैमा कि मेरो हृदयको तमाम इच्छाको लोप भएको छ र? यति भनेर उठेर कोठाबाट म फुत्त बाहिर आए। उनी कोठामा एउटा अनौठो ध्वनि अत्यासको झिकेर बसिराखे। एक दिन मैले आफ्ना सारा लुगा फाटा नोकर चाकरलाई बाँडिदिए। उनले विस्मयमा सोधे, कान्छी तिमीले यो के गरे कि? मैले अकारणमा व्यङ्ग्य गरेर भने, हजुरले देखिबक्सिँदैछ त म के गरिरहेकी छु। उनले मेरो क्रोधलाई बुझेर शान्त स्वरमा भने, सुन न कान्छी, तिमीले दिएका लुगाफाटाहरू किम्ती छन्। उनीहरूलाई त सस्तो बलियो घरकाज गर्दा हुने किसिमको लुगा दिए भइहाल्यो नि कान्छी, हुँदैन। मैले व्यङ्ग्यलाई त्यागेर उनको मर्मलाई नै लाग्ने गरी भने, यी मैले माइतीबाट ल्याएका कपडा हुन्, तपाईँको घरको मैले छोको पनि छैन। त्यसपछि उनले अत्याहतमा आएर भने, ल अब जे मन लाग्छ गर कान्छी, यो घर पनि तिम्रै हो कान्छी, मेरो भन्दा पनि बढी, बुझ्यौ? को हुन् उनी जसको मैले यसरी विरोध गर्न थाले? गृहस्थीको पहिलो केही दिन त मैले उनलाई देखेकी थिइनँ। फोहोर कुराको चिसो भानले भरिएको एउटा भास बाहेक कुहिएको दलदल जसको आलिङ्गनलाई म भासमा झाकिएको भन्थे, व्यक्ति भनेर त देखेको थिइनँ। प्राणी भनेर सोच्दा पनि जसको कल्पना मेरो मनमा केवल त्यस्तो थुतुनुको हुन्थ्यो जो तितो ज्वाला र अमानवीय ध्वनि मात्र झेक्थ्यो, दलदलमा निवास गर्ने कुनै जनावर जो पेटबाट घस्रन्छ। तर यता मैले उनलाई एउटा मानवको रूपमा लिन थाले। त्यसैले त उनको तमाम चेष्टालाई विरोध गर्न थाले। उनका सानातिना मनोभावलाई बुझेर तिनको नाकादरी गर्न थाले। तिनलाई शत्रु बनाएर उभ्याए, अह भन्न थाले। उनलाई हर प्रयासले चोट पुर्याउन थाले। तर एक दिन मलाई लाग्यो त्यसरी नै सही शत्रुताको सम्बन्धले नै सही मानिसको सम्बन्ध स्थिर हुन गएको छ उनको र मेरो बीचमा। मेरो धेरै प्रकारको विरोधलाई उनी चुप लागेर सहन्थे, व्यग्र हुन्थे, उदास दुखी हुन्थे, भन्थे जे मन लागे पनि गर कान्छी, जसरी पनि तिमी सुखी हौ यस गृहस्थीमा, तिमीलाई जे मन लाग्छ त्यही गर। तर कहिले कहिले मेरो अहको बाधालाई पटक्कै सुन्दैनथे। मैले फरक बिछौना पारेर सुत्दा उनले झुरुक्क उचालेर आफ्नो पलङमा लगे र बडो दृढतासँग भने कि यो त म हुन दिन्न। मनले जति डरो भए पनि शरीरको विरोध शिथिल हुन्थ्यो मेरो र बारम्बार मलाई उनकी पत्नी हुनु पर्थ्यो। तीन ताक नै हो, एक दुईचोटि बडो स्पष्ट रूपले आत्महत्याको विचारले मलाई हल्लाएको। उनी त चाँडो निदाइहाल्थे र घोर्न थाल्थे। म भने बल्ल उनले छोडेको मेरो शरीरलाई यथास्थितिमा नरहन दिएर सानो बल्बले निलो पारेको दलिनतिर टुलु टुलु हेरिरहन्थे। मन र शरीर क्लान्त हुन्थ्यो, आफ्नो शरीरको लुगा मिलाउन पनि जाँगर हुँदैनथ्यो। लाग्थ्यो म आजीवन बन्दी भएकी छु, शत्रुको मुठीमा परेकी एउटा असहाय शिकार जस्तै। त्यसै बखत मेरो मनमा आत्महत्याको चनाखो विचार आउँथ्यो। दलिलमा झुन्डिएको एउटा फलामको मोटो मुन्द्रोले झन् त्यस विचारलाई व्यवहारिक रूप दिनपट्टि सुर्याउने काम गर्दथ्यो। आत्महत्याको विचारले पनि मानिसलाई एक किसिमको ढाडस दिँदो रहेछ। कैद खानाको बर्खालमा स्थित सानो छिद्र चिराबाट बाहिरको स्वतन्त्रताले ढाडस दिएको जस्तो। पलङको डन्डीमा उक्लिएपछि मेरो हातले सजिलैसँग दलिनको मुन्द्रा समात्न सक्दो रहेछ। पलङ तल एउटा सानो खिरुलो डोरी पनि कार्पेट मुनितिर राखे। मलाई लाग्यो जीवनको समस्या अब सिद्धि हो, अब म जुन दिन चाहे पनि स्वतन्त्र हुन सक्छु। आत्महत्याको विचारले पनि कस्तो आड दिँदो रहेछ जीवनमा, निर्धक्क पार्दो रहेछ। तीन ताका केही दिन मेरो सारा चिन्तन नै त्यही उद्धारमा केन्द्रित थियो। मुटु ढुकढुक हुन्थ्यो, डोरीलाई सम्सिम्याउँदा हात काँपेको पनि थियो, तर आतंकले होइन, किनभने आत्महत्याको सन्त्रासको अनुभव मेरो मनलाई पटक्क थिएन। नयाँ काम, एकदम नयाँ कुरो गर्न खोज्दा हुने हडबडीको भावले मात्र मलाई हलचल गर्थ्यो र त्यसैको चापले म बीचबीचमा काँप्थे, जाडो भएको जस्तो गरेर। मेरो विरोध हठात लोप भएकोले दुलाहलाई सायद सन्तोष लाग्यो होला। मैले एक दिन औलामा गने, दुई महिना भएछ म यस घरमा आएकी। त्यसै दिन साँझतिर दुलाह हडबडाएर आए, छिमेकनी दहालनी त झुन्डिएर मरिछ। यो खबरले म अचानक अत्तालिन पुगे। शरीर हठात चिसो भएको जस्तो भयो र एक छिनमै सारा देहबाट चिसो न चिसो पसिना बग्न थाल्यो र बडो बेगले म लुगलुग काम्न थाले। उनैले हत्तपत्त मलाई सहारा दिएर बोकेर बिछौनामा सुताए। दाहालनीको सम्बन्धमा मैले पछि पनि केही जिज्ञासा राखिन, तर जहिले पनि तिनलाई सम्झिँदा मलाई कम्प हुन्थ्यो, औलोको बिरामी परेकी जस्तै हुन्थे। आजकल आफ्नो जीवनको उपर कुरा सोच्दा पनि मलाई लाग्छ आत्महत्या किन गरिन भन्ने प्रश्न केवल तार्किक प्रश्न हो, भवितव्यका सम्बन्धमा सोधिएको प्रश्न जस्तो। लौ आँट आएन रे, किन के साँच्चै जीवनका प्रति मेरो त्यस्तो लोभ थियो त? यस्ता विचार मनमा आउँदा भने मलाई सोध्न मन लाग्छ छिमेकी दाहालनीको पूर्व इतिहास कस्तो थियो। कुरा एउटा कुरा जान्न चाहेर मैले दुलालाई सोधेँ। धेरै दिनपछि त्यो दाहालनीले के पेट बोकेकी थिए? दुलाहले विस्मयमा सोधेका थिए। होइन, कस्तो कस्तो दिलचस्पी तिमीलाई यस्तो कुरामा? त्यस दुर्घटनाको सम्बन्धमा तिमीले अरू कुनै कुरामा त चाख लिएनौ, छिमेकभरि गाई गुई कुरा भन्किराख्यो, तर आज चाख कस्तो कुरामा लिन्छौ तिमी भने के त्यसले पेट बोकेकी थिए? मैले केही पनि बोलिन, मनमा नै आफ्नो स्थितिको कमजोरीले गर्दा झन् रिसमा भने, हे मूर्ख, मैले पेट बोकेकी छु त्यसैले सोधेको। म आफ्नो पेटमा हात राखेर सोच्थे, यो सन्तान यसको होइन, यसको घरसँग यसको कुनै सम्बन्ध छैन, र लाग्थ्यो मैले यस घरका प्रति, आफ्नो दुलाहका प्रति एउटा प्रतिशोधको अग्नि स्फुलिङ्ग लुकाएर राखेकी छु पेटभित्र। मैले आफ्नो शरीरको रक्त पिएर एउटा दैवी भस्म प्रस्तुत गर्दैछु बैरीसँग बदला लिन। म कहिले कहिले त्यसो हुनाले उग्र सन्तोषले बार्दलीमा बसी बसी हाँस्थे। मूर्ख, मेरा दुलाह महामूर्ख छन्, उनलाई मूर्ख बनाउन पाउँदा मलाई सन्तोष हुन्थ्यो। पिसाच लोकमा लागेको विक भाण्डलाई लामो डाडुले चलाएको जस्तो गर्दै स्वादले म पेटलाई हातले सुमसिम्याउथे र भन्थे कि तिमी मेरो बदला लिने छौ। पेटको सन्तानमाथिको मेरो भरोसा दिन प्रतिदिन बढ्दै गयो, र त्यसैले गर्दा होला या समयको प्रभावले होला मेरा दिन पनि बित्दै गए। दुःखको पनि अभ्यास पर्छ। जीर्ण रोगी जस्तै मलाई आफ्नो जीवनमा खप्न सक्ने अभ्यास पर्दै गयो। त्यसैले मलाई एक दिन बारदरीमा बस्दा बस्दै लाग्यो कि मेरो विरोध भाव पनि कति दिनदेखि शिथिल भइसकेको रहेछ। गृहस्थीको दैनिक जीवनलाई निष्पन्द एकनाशसँग बिताइरहेकी रहेछु। मुटुको भित्री तहमा पेटको बालकले सान्त्वना दिइरहेको हुँदो हो र दिन प्रतिदिन बिताइरहेको जीवनले ममा गृहस्थीका प्रति अभ्यासगत आचरण पनि। मेरो व्यवहार नजानेको किसिमले उनको अनुकूल हुँदै गएको रहेछ। कुनै उत्साह या उमङ्गका साथ होइन, केवल अभ्यासबाट प्राप्त भएको एक किसिमको रित्तो व्यवहारबाट। अब हाम्रो बीच कुनै प्रकारको सानो ठुलो खटपट हुँदैनथ्यो। उनको तर्फबाट त कहिले पनि भएको थिएन, मेरो तर्फबाट अब त्यस्तो आचरण नभएको धेरै भएछ। जसलाई देख्दा म घृणाले जर्जर हुन्थे। अब म तिनको सानो सानो इच्छालाई बिना कुनै संकोच पूरा गरिदिन्थे र भन्थे उनले सोद्धा कि पत्नीलाई पतिको सुखमा नै सुख हुन्छ। त्यस दिन बारदलीमा आफ्नो परिवर्तित रूप देखेर झल्यास लाग्यो, नियतिको आज्ञाको मबाट पालन भइरहेको रहेछ, काल ठुलो ओखति रहेछ। यता केही दिनदेखि मलाई लाग्दै आएको थियो मेरो विरोध पनि त एक प्रकारको भावुकता हो। भावुकता मैले बुझ्दै आउन थालेकी थिएँ कि कस्तो छिपछिपे हुँदो रहेछ, आँसु कस्तो निष्फल, पीडा कस्तो निष्प्रयोजन। जीवनको यात्रामा केही काम आउँदो रहेनछ, केवल समयले लाइदिने गरेको मलम बाहेक, त्यसको मृदुता बाहेक। दर्शनको निरर्थकता, संगीत, कविता, कला, धर्म, त्यो त पराजित व्यक्तिको उहापोह मात्र हो। तमाम कुरा निष्प्रयोजन रहेछ। होला जीवनलाई रङ्गीन तुल्याउँदैनन् तिनले, तर तिनबाट जीवनको पोषण प्राप्त हुँदो रहेछ। ती त्यस्ता भोज्य पदार्थ होइनन् जसबाट प्राण धान्न सकिहोस्। काल मात्र पो ठुलो खति रहेछ। त्यसैले मैले अठोट गरे, नियतिको अवज्ञा म गर्दिन, अपरिहार्यतासँग सहयोग गर्छु। मैले सजग भएर यो अठोट गरेकी थिएँ, तर मेरो आत्मा र शरीरले त मेरो बुद्धिको सतहमा कुरा ल्याउँदै नल्याई भित्रभित्रै अठोट गरिसकेका रहेछन्। त्यस दिन झल्यास थाहा पाएर मेरो बुद्धिले त्यसलाई स्वीकृति मात्र प्रदान गरेको थियो। त्यसै दिन मलाई लागेको थियो कि असुचिताको भावले मलाई क्रस्तै नथ्यो। शून्य थियो हृदय, तर त्यहाँ असुचिताको बोध थिएन। दुलाप्रति प्रेम थिएन हो, तर अब घृणा भाव पनि त रहेनछ। लाग्यो घृणा असुचिताको एउटा अभिव्यक्ति रहेछ। मैले पेटको बालकलाई सम्झे, कहाँ छ उसको स्थान मेरो परिवर्तित व्यवहारमा? कि त्यसको परोक्ष निर्देशन त थिएन मेरो जीवनका प्रति? उदासीन भए पनि बन्दै गएको सन्तुलनमा सन्तानको, नजन्मिएको सन्तानको पनि आमाको उपर कत्रो प्रभाव पर्छ, त्यसको ज्ञान कसलाई छ? सन्तानले नै त नारीलाई माता तुल्याउँछ। माता नारीको एउटा विशिष्टताले भरिएको छुट्टै रूप हो। मनसा, वाचा, कर्मणाले छुट्टै भएर अवतीर्ण हुँदै गएको भिन्नै रूप। भन्न त भने कि मेरो जीवनको मध्यम गति घटना शून्य भएर एक नाशसँग बगिरहेको थियो। उत्तेजना, पीडा, व्यथा, घृणा र आवेशबाट अब एकदम रित्तिएर जीवनको दैनिक गति त्यस्तै हुन्छ। कालको प्रभाव भएको लक्षण कतै पाइँदैन, तर काल बितिरहेको हुन्छ। तर त्यस्तो जीवनमा पनि जतिसुकै साधारण घटना ती भए तापनि कुनै न कुनै घटनाले एक प्रकार मनलाई आन्दोलन गर्छ कि जीवनमा देखिएका दृश्य, भोग्दै आएका अनुभवले एकदम नयाँ अर्थ प्राप्त गर्छ। अनि लाग्छ काल स्थिर रहेनछ। म भित्रबाट प्रभावित भइरहेको कालले त्यहाँ पनि मेरो ठुलो परिवर्तन गरिसकेको रहेछ। मैले पेटको बालकको कुरा गरेको होइन, दिनहुँ त्यसको प्रतीक्षा गर्दा पनि मलाई काल गतिको बोध त्यसले गराएन। त्यो त एउटा अचल, काल नियतिबाट नछोइएर मेरो शरीरमा गढेर बसेको थियो, एउटा अमर आशाको रूपमा जसले मेरो अँध्यारो जीवनमा नस्ताउने सूर्यलाई उदय राखेको थियो। त्यो 3 महिनाको भयो भन्ने बोध त मैले परोक्ष रूपबाट पाएँ, एउटा साधारण घटनाको मार्फत, जुन घटनालाई म आफ्नो अनुभव योगलाई अर्थ दिने किसिमको अनुभव मध्येको मान्दछु। मेरो घर सानो गृहस्थी थियो। दुलहा र म र नोकर चाकरहरू जो काम परे मात्र हाम्रो लङपट्टि आउँथे। दुलहाका कोही इष्टमित्र थिएनन् क्यारे, उनी धेरै जसो घरैमा बसिरहन्थे मेरो नजिकै। म आफ्नो जीवनलाई खुम्च्याउनसम्म खुम्च्याएर घरको सानो कुनालाई ओगटेर रहने गर्थेँ, दिनभरि बारदलीमा र राति दुलहासँग उनको बिछ्यौनामा। माइतीसँग पनि मेरो कुनै सम्बन्ध रहेको थिएन। चिठी पत्र जे जति हुन्थे दुलहा नै गर्थे। मेरो विवाह भएको तीन दिन भित्रै उनीहरू पहाड गए र दाइले खबर सुनाउनु भएको थियो कि आमा थला परेको परे हुनुभयो र उहाँलाई काशी पठाउने रे। मेरो जीवनमा तिनथाक आएको तुफानले गर्दा म आफूमा नै यति लीन रहन थालेकी थिएँ कि मैले आमाको पछि केही खोज खबरसम्म पनि लिन खोजिनँ। माइतीलाई मैले चटक्क बिर्सिएकी छु। त्यसो त माइतीलाई सम्झाइराख्ने केही कुरा थिएन पनि। बालक काल मैले त्यहाँ एकल काटी भएर बिताएँ। बा दाईहरूसँग कुनै सञ्चार हुन पाएको थिएन। घनिष्ठता मायाको सट्टा मलाई उहाँहरूसँग बरु उल्टै डर लाग्थ्यो। मेरो गाउँमा साथी सङ्गाती पनि थिएनन्। केवल आमा हुनुहुन्थ्यो जोसँग म त्यहाँ टाँसिएर बस्थेँ। उहाँको मलाई बडो माया लागिरहन्थ्यो। पुरुषहरूको घिचाइ र हुलबाट जोगिएर हामी आमा छोरी घरको एउटा कुनामा तर्सेर जस्तो बस्थ्यौँ। जुन किसिमबाट मेरो विवाह घरवालाहरूले गरिदिए त्यसले उनीहरूका प्रति मेरो हृदयमा रहेको माया पनि सुकेर गयो। मेरो आफ्नो व्याकुलतामा मैले आमालाई पनि बिर्सन गाह्रो मानेनछु र जब दाजुले आमालाई थलिएको थलिएकै अवस्थामा काशी लग्ने भन्ने सूचना दिनुभयो मेरो जीवनको विराट शून्यतामा यो संवादले शून्यताको एउटा अर्को सानो कुना थपेको मात्र थियो होला। मेरो वैधव्य जीवनमा कुनै पनि दुःखको संवाद असह्य थिएन। लाग्यो केही कुराले पनि अब मलाई छुन सक्दैन। चितामा एउटा अर्को अगुल्टो थपेर सबको पीडा थापिन पुग्दैन। एक दिन दुलाहा बैठकबाट हडबडाउँदै माथि उक्लेर बार्दलीमा म भाइनेर आए। उनको हातमा एउटा चिठी थियो। उनले बडो स्नेहको स्वरमा भने, कान्छी, आमा काशीमा बित्नु भएछ। मलाई तत्काल कुनै असर नभएको जस्तो भयो। म नबोलेर बसिराखे। उनी पनि नबोली बसिरहे। यदि उनले केही बोलिदिएको भए हुन्थ्यो सायद वातावरण त्यस्तो भारी हुने थिएन। दिनको तृतीय प्रहर थियो। सूर्य पश्चिमपट्टि ढल्किसकेका थिए। दक्षिणपट्टिको दृश्यले मलाई अनायास उदास गरायो। पहाडका टाकुराका रुखहरू देखेर मन भारी भयो अनि मलाई अचानक लाग्यो म कति एक्लै भएँ। आमाको मृत्युको संवादले मलाई एकैचोटि धक्का दिएर लडाएन। बिस्तार बिस्तार एक्लो भएको भावना थपिँदा थपिँदा एउटा भयावह शून्यताले मलाई ग्रसेको जस्तो पार्यो र लाग्यो मेरो जीवन अब एउटा अटल खाईको बाहिरहेको मुख भयो। यदि यता समयले मेरो जीवन यात्रालाई सुगम नपारिदिएको भए सायद हुँदो हो म त्यस दिन त्यति कहालिने थिइनँ। मैले अब अन्न खोज्दा खोज्दै मेरो भाग्यले फेरि मलाई पछार्यो। घाउको पाप्रो उक्काएको जस्तो भयो। पहिले मैले मुखलाई दुवै हातले छोपे र घुमलुङ्ग परेर रुन थाले। उनले मलाई सहारा दिँदै उठाएर कोठाभित्र लागे। म बिछौनामा मुन्टो गाडेर फेरि रुन थालेँ। यतिका दिनको पीडा जमेर बसेको अझ पग्लिएर बग्न थाल्यो। उनले हलुकासँग मलाई आफ्नो काखमा राखेर मेरो शिर र पिठ्यौँ सुम्सिम्याउन थाले। उनी पनि केही भावग्रस्त थिए किनभने उनको अस्पष्ट बोलीलाई घाँटीको बाफले लटपट्याएको थियो। उनी प्यारी उमा भनेर मलाई सान्त्वना दिइराखेका थिए। साँझ पख म उनको निथुक्क भएको काखबाट उठे। म खुब थाकेकी थिएँ। उनले सोधे, उमा कस्तो छ तिमीलाई? मैले साडीको फुर्कुले मुख पुस्दै उनलाई हेरेँ। सन्ध्याकालीन मलिनताले उनको अनुहार झन वेदना र सान्त्वनाको भावमा अध्ययारो थियो। उनले त्यति बेरसम्म मलाई काखमा राखेर सुम्सिम्याइरहे। वेदना या सान्त्वनाको एक शब्द पनि झिकेनन्। तर भुक्क भए पनि कस्तो करुण व्यथित अनुहार थियो उनको। उनले भने, उमा मलाई थाहा छ हेर, आमालाई गुमाउनु कत्रो ठुलो नाश हो, कत्रो भीषण हानि हो त्यो र कत्रो चोट हो। मैले उनको बोलीमा निस्केका ध्वनिलाई लक्ष्य गरेर उनलाई हेरेँ। भन्न त उनले भनेका थिए तर लाग्यो ती शब्द उनको मर्मबाट आएका सान्त्वनाका शब्द हुन् जुन सान्त्वनामा आत्मीयताको अंश पनि रहन्छ। उनले अगाडि भने, अब हेर उमा, यस्तो स्थितिमा रुनु बाहेक अरू कुनै चारा छैन। त्यसैले मैले तिमीलाई सम्झाउने व्यर्थको प्रयत्न पनि गरिनँ। हेर फेरि छोरीले चढाएको आफ्नो आँसुको अर्धजल मलाई लाग्छ आमाले जहाँ भए पनि पाउनुपर्छ। हेर प्यारी, म यस्तो कुरामा बडो धर्मभीरु छु। मृत्युका सम्मुख मेरो धर्म भावना र विश्वास जागृत हुन्छ। आमा खसेको दिन म पनि खुब रोएको थिएँ उमा। यसैलाई मैले एउटा घटनाको संज्ञा दिए कि मेरो जीवनमा घटेको एउटा घटना। एकछिनमा उनले मलाई बिछौनाबाट उठाएर भने, आमाको आत्मालाई अर्घ दिएर कहिले पनि पुग्दैन। तर उहाँलाई तिमीले आफ्नो जीवनका प्रति उदासीन भएको पनि मनपर्ने छैन उमा। त्यही भएर उठ, मुख हात धो, दुखैले भए पनि जीवन त काट्नै पर्छ उमा। मलाई लाग्यो उनको बोलीमा स्नेहको आभास छ र कुरामा कस्तो ढाडस र भार। उनी माथि पूरा भार दिँदै म उठे र त्यसरी नै उनको पाखुरालाई समातेर नुहाउने कोठामा आए र मुख धुन थाले। पानी उनीले खनाइ दिए। त्यस रात उनले मलाई बिछौनामा भने, म चुप बसेको देखेर, हेर उमा, तिम्री आमा स्वर्ग भएको दिन यो भनेर सान्त्वना दिन सक्थे कि उमा, कि म छँदैछु, आमा रहनु भएन त के भयो, तर म छु नि त। तर म त्यो भन्न सक्दिन उमा, किनभने पति भएर पनि पतिको अधिकार स्वर झेक्न सकेको छैन मैले तिमीसँग। प्रेमको कमीले पनि होइन हेर, तर हो कुनै केही कमी छ हाम्रो सम्बन्धमा। आमाको रिक्त स्थान झन् म कसरी लिन सक्थे। उनले यो भन्नुभन्दा पूर्व नै मैले पहिलोचोटि उनमाथि आफूलाई जिम्मा लगाएको जस्तो गरेर पाखुरा समात्दै म नुहाउने कोठामा गएकी थिएँ। अनायस फेला परेको आधार जस्तो भएको थियो उनको पाखुरा। त्यसरी आधार पाएको कुरा स्पष्टसँग बुझेकी थिइनँ तबसम्म जब उनले राति मलाई भने, खै कसरी कसरी उमा, म परचक्री जस्तो तिम्रो जीवनमा बाहिर बाहिरै रहन गएको छु। भन्न त मैले त्यसमा केही पनि भनिनँ। मेरो हातले त्यसै उनको पाखुरालाई छुन पुग्यो। एकछिनसम्म उनले लगाएको जन्तरलाई खेलाइराखे। तर मैले त्यस रात बुझे उनको जीवन पनि कति शून्य रहेछ। त्यही घटनाले अनि मलाई धेरै कुरा खुलेको जस्तो लाग्यो। मानौ एउटा नयाँ प्रकाश उनमाथि परिरहेको छ र नयाँ रूपले उनी मेरो अगाडि परिरहेका छन्। त्यस रातभर उनका कुराहरू मैले सम्झन थाले। यस 3 महिनाभित्र उनले गरेको व्यवहारका एक एक स्मृतिहरू मेरो मस्तिष्कमा जाग्दै आए। जुन कुरालाई मैले बिर्सिसकेकी थिएँ, जसको मलाई महत्व लागेको थिएन, आज मलाई तिनै कुरा महत्वका लाग्न थाले। मलाई लाग्न थाल्यो म कति आफूमा एकाग्रियकी रहेछु, आफ्नो दुःखमा कति लीन, आफ्ना प्रति मात्र कति स्वार्थी, कि एउटै सैयाको साझेदार भएको व्यक्तिको अस्तित्वको पनि मलाई ज्ञान थिएन। केवल यस घरमा आएको सुरुका केही दिन उनलाई शत्रुका रूपमा देख्ने सिवाय मेरो जीवनको शून्यसँग टाँसिएको अर्को शून्य पनि रहेछ। मलाई त्यस रात दुलहाप्रति असीम ममता जाग्न पुग्यो। आमालाई उम्काएको दिन मैले थाहा पाएँ मेरा दुलाह कति एक्ला रहेछन्। उनले मर्माहत स्वरमा भर्खरै भनेका थिए, म त परचक्री। उनले एक दिन भनेका थिए त्यसै बिना कुनै सन्दर्भ, मानौ आफैलाई सम्बोधन गरिरहेका हुन्। तर जुन कुराको अनुभव मलाई यस अर्धवयस्को उमेरमा हुन थालेको छ नि, त्यो हो प्रेमको निस्सार्थ। प्रेमले जीवनका कमजोरीहरू, बाधा विग्रह, चोटहरूलाई निको पार्न सक्दैन रहेछ। कि प्रेमको अभावको अनुभव हो, कि उमा यो मेरो उदासी, मेरो उमेरको असर हो। आज म बुझ्छु उनले के भन्न खोजेका थिए त्यस दिन। उनले एक दिन मध्य रातमा भनेका थिए, कान्छी, म बुढोले तिमीलाई बिहा गरेर तिम्रो प्रति अन्याय गरे, अन्याय गरे कान्छी, तिम्रो प्रति अन्याय गरे, अन्याय गरे कान्छी। उपन्यास बाबु आमा र छोराको 5 भाग यहीँ सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक विश्वेश्वर प्रसाद कोइराला। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा thahasanchar@gmail.com।